نحمده ونصلي على رسوله الكريم اما بعد فاعوذ بالله من الشيطان الرجيم رب اشرح لي صدري ويسر لي امري واحلل عقدة من لساني يفقهوا قولي رب يسر ولا تعسر وتمم بالخير. اللہ تعالیٰ کی توفیق اور اس کی رحمت سے ہم درس و تدریس کے آداب کتاب پہ سے کچھ مزید باتیں دیکھیں گے کہ ایک استاد یعنی معلم اپنے طالب علموں کے ساتھ کن آداب کی رعایت کرے گا. صفحہ نمبر 60 پہ آگے دیکھتے ہیں. چوتھا پوائنٹ ہے طالب علم کی خیر خواہی کرے اور اس کے فائدے کو اپنے سامنے رکھے, سنسیئر ہو اسٹوڈنٹس کے لیے اور جس میں ان کا فائدہ ہے وہ کام کرے. یہ نہ کرے کہ اپنی مصلحتوں کو سامنے رکھ لے, میرا یہ خیال ہے میرے لیے یہ سوٹیبل ہے, بلکہ جو بھی کرے اس کو اسٹوڈنٹس کی نظر سے بھی دیکھے اور دیکھے کہ ان میں سے وہ کتنے لوگ ہیں جو اس سے فائدہ اٹھا سکتے ہیں. معلم کو چاہیے کہ اپنے اسٹوڈنٹس کے لیے وہی بات پسند کرے جو وہ خود اپنے لیے پسند کرتا ہے, اور اس کے لیے وہی بات ناپسند کرے جو وہ خود اپنے لیے ناپسند کرتا ہے. حضرت ابن عباس رضی اللہ عنہ فرماتے ہیں کہ میری نظر میں سب سے زیادہ باعزت میرا وہ ساتھی ہے جو لوگوں کی گردنیں پھلانگ کر میرے پاس آتا ہے. اگر میری استطاعت میں ہو کہ اس پر مکھی نہ بیٹھے تو میں ضرور ایسا کروں. ایک روایت میں یہ الفاظ ہیں کہ اس پر مکھی بیٹھے گی تو مجھے تکلیف پہنچے گی. یعنی ان کا کیا مطلب ہے کہ جو لوگ میرے پاس علم حاصل کرنے کے لیے آ جاتے ہیں پھر میں ان کی اتنی قدر کروں کہ ایک مکھی بھی ان کے جسم پہ نہ ہو. یعنی یہ ایک بہت ہی خوبصورت قدر دانی کا انداز ہے کہ جس میں علم کے شوقین لوگوں کی قدر کرنی چاہیے. بعض لوگ علم کے لیے آنے والوں کو ایک حقارت سے دیکھتے ہیں یا ان کو بڑے روڈ لہجے میں بات کرتے ہیں یا ان کو لگتا ہے کہ یہ ہمارے ڈومیننٹ ہیں, یا آپ سمجھیں کہ جیسے آقا اور مالک اور کچھ اس کے ساتھ امپلائیز والی کیفیت ہوتی ہے. ٹھیک ہے, استاد یا بڑے لوگ جو سکھاتے ہیں یا جو اس کام میں مدد کرتے ہیں ان کی عزت ہے, ان کا مدرجہ ہے, لیکن میں محسوس کرتی ہوں کہ سب سے زیادہ اہم چیز تو اسٹوڈنٹس ہیں. آپ پڑھانے کے لیے بھی تیار ہیں, لوگ آپ کی ہیلپ کرنے کے لیے بھی تیار ہیں, آپ کے پاس روم بھی موجود ہے, آپ کے پاس کرسیاں میز بھی موجود ہیں. اسٹوڈنٹس ہی نہیں ہیں کس کو پڑھائیں گے. اسٹوڈنٹ تو محسن ہوتے ہیں آپ کے, وہ آپ کو نیکی کا موقع دیتے ہیں. اس لیے انسان کو کبھی بھی کسی ایسے بندے کو ناقدری سے نہیں دیکھنا چاہیے جو علم کی طلب میں انسان کے پاس آئے. طالب علموں کے مصالح اور منافع کو پیش نظر رکھے, یعنی ان کی مصلحت کیا ہے اور ان کا نفع کس میں ہے. ان کے ساتھ اپنی پیاری اولاد کی طرح سلوک کرے, یعنی ان کے ساتھ شفقت اور رافت, رافت رعوف سے باپ کی شفقت کو کہتے ہیں, اور احسان والا معاملہ کرے. زیادتی پر صبر کرے, ہو سکتا ہے کہ ان کی طرف سے کوئی نقص یا ادب میں کوتاہی پائی جائے تو اس سے درگزر کرے, کیونکہ ہر انسان میں کوئی نہ کوئی نقص اور عیب ہوتا ہے. اس لیے ایسی صورت میں نرمی اور خیر خواہی کے انداز میں سمجھائے, شدت اور سختی سے پیش نہ آئے, اور اس سے مقصد ان کی حسن تربیت, تحسین اخلاق اور اصلاح احوال ہو. یعنی ان کی اچھی تربیت کر سکے, ان کے اخلاق کو اچھی طرح سنوار سکے اور ان کے حال کی اصلاح ہو, یعنی یہ اپنے اندر تبدیلیاں لائیں. اگر طالب علم اپنی ذہانت کی وجہ سے صرف اشارے سے سمجھ جائے تو اس کو کھلے الفاظ میں بتانے اور سمجھانے کی ضرورت نہیں ہے, کیونکہ اس سے انسان اپنی انسلٹ فیل کرتا ہے کہ لوگوں نے مجھے کیا سمجھا یا میں سب کے بیچ میں میری انسلٹ ہو گئی. اور اگر کھلے الفاظ کے بغیر نہ سمجھتا ہو تو پھر اشارے سے سمجھانے کی بجائے واضح الفاظ میں سمجھائے. معلم کو چاہیے یعنی استاد کو چاہیے کہ اسٹوڈنٹس کو اچھے اخلاق سے آراستہ کرے اور اخلاق حسن اپنانے کی ترغیب دے. جی, یہ بھی بہت ہی اہم نقطہ ہے. آپ دیکھیے کہ اسٹوڈنٹس جو ہوتے ہیں وہ مختلف طبقہ فکر سے آتے ہیں. کوئی کسی درجے کا ہوتا ہے, کوئی پڑھا لکھا ہوتا ہے, کوئی کم پڑھا لکھا ہوتا ہے. استاد کا ایک معیار بن چکا ہوتا ہے, اس کی سوچ نمایاں ہو چکی ہوتی ہے, اس کو ادب اور اخلاق آ چکے ہوتے ہیں. اب اسٹوڈنٹ جب ابتدائی دور میں خاص طور پہ آتے ہیں تو اگر وہ کوئی غلطی کرتے ہیں تو اگنور کرنا چاہیے. پہلے تو بات ہے کہ ان کے لیے دل میں قدر ہو, پھر دوسری یہ بات ہے کہ ان کو اچھے ادب سکھانے کی بھی کوشش کریں. کوئی اسٹوڈنٹ اگر پرانا ہونے کے باوجود وہ غلطی بار بار کرے تو وہ واقعی فکر کی بات ہونی چاہیے کہ کیا وجہ ہے کہ اتنے وقت گزرنے کے بعد بھی انہوں نے یہ ادب نہیں سیکھا، ان کے اندر یہ چینج کیوں نہیں آئی۔ اس کا مطلب یہ کہ استاد پھر یا تو بہت ہی نرم ہے یا پھر لوگ اس کی نرمی کا زیادہ ناجائز فائدہ اٹھا رہے ہیں۔ تو اس کے لیے کبھی بھی زندگی میں ایسا موقع آئے تو پھر آپ لوگ بھی اس چیز پہ نظر رکھیں گے کہ قدر بہت کریں، اپنے اسٹوڈنٹس کو عزت دیں، باخام خواہ ان کو جھڑکنا، اوئے توئے کر کے بلانا، لوگوں میں روپ ڈالنے کے لیے کہ دیکھو میری کتنے لوگ بات سنتے ہیں، سب کے بیچ میں ان کو آرڈرز دینا یا انسلٹ کر دینا، یا جیسے اب ہم آن لائن کلاس میں ہیں تو ہم ایک دوسرے کو دیکھتے تو نہیں ہیں لیکن جھڑک دینا، مائک پہ بات کر دینا یا ایسی روڈ بات کرنا کہ لوگ اپنی اپنی جگہ شیم فیل کریں، اسے اوائڈ کرنا چاہیے۔ مجھے تو اپنا ہی محاسبہ کرنا ہے، اور میں آپ سے بھی سب سے یہی کہوں گی کہ کیا کبھی آپ لوگوں نے ایسا فیل کیا، یا آپ کو اگر کوئی ہرٹ فیل ہوئی بات تو ہمیں ضرور بتائیں تاکہ کم از کم میں تو اپنی اصلاح کر سکوں۔ ٹھیک ہے، ادب سکھائے جائیں گے لیکن انسلٹ نہیں ہوگی، اور بہت زیادہ ایک بات کو کھینچنا اور طول دینا یہ درست بات نہیں ہوتی۔ اشارہ تو ضرور کیا جا سکتا ہے تاکہ بتائے بھی، دیکھیے استاد نہیں بتائے گا تو اور کون بتائے گا؟ اپنے ماں باپ ادب نہیں سکھاتے تو غیر تو کبھی نہیں سکھائیں گے۔ بعض دفعہ لوگوں میں بہت ساری ایسی عادتیں ہوتی ہیں ان کو خود بھی نہیں پتہ ہوتا، تو اس کے لیے انسان کو ضرور کوشش کرتے رہنا چاہیے، اور اس کے بغیر پھر سیکھا ہوا فائدہ نہیں دے گا۔ مثلا دیکھیے کہ کچھ چیزیں ہوتی ہیں جو اسٹوڈنٹس کو اپنے اندر خود بھی دیکھنی چاہیے، اور استاد بھی اگر ان کی رہنمائی کرے تو بلکہ اس کو محسن سمجھنا چاہیے کہ ہماری رہنمائی کی، یہاں تو کسی ایک نے ہمیں کہا لیکن اگر یہ ہمیں نہیں کہیں گے تو بہت سارے لوگوں میں ہماری وہ غلطی ہوگی۔ بس میں نے جو چیز فیل کی ہے موسٹلی لوگوں میں ہوتی ہے، اور جب آپ لوگوں سے انٹریکشن کرتے ہیں تو پھر آپ کو پتہ چلتا ہے۔ مثلاً ایک چیز جو میں نے بہت کثرت سے محسوس کی ہے کہ لوگوں کو بات نہیں کرنی آتی اچھی طرح۔ جیسے ایک سلیقہ ہوتا ہے نا بات کا، نپی تلی بات، وہ نہیں کرنی آتی۔ پھر میں نے دیکھا کہ ایک چیز بہت لمبی بات کرتے ہیں، ایک جملے کو 3-4 دفعہ گھماتے ہیں۔ اب ایک بات ہے کہ سننے والا ٹوک دے، اچھا بھی بات وقت کم ہے، پلیز بات ٹو دی پوائنٹ کریں، اور ایک بات یہ ہے کہ پھر صبر کریں، لیکن جب بتایا نہیں جائے گا تو لوگ پھر اسی پہ دوبارہ وہی کام کرتے ہیں۔ اس کے لیے یعنی اچھے طریقے سے ان کی رہنمائی کی جائے، ان کو بتایا جائے دیکھیے یہ بات ایسے نہیں، ایسے بھی کافی تھی، یہ جو بات آپ نے اتنی لمبی کی اس کو ایسے کریں۔ اس کے لیے میں سمجھتی ہوں کہ ون آن ون بیس پہ تنقید یا اصلاح کی کوششیں ضرور ہونی چاہیے۔ ہر استاد کا اتنا ضرور مطلب اس کا معاملہ ہو کہ اپنے اسٹوڈنٹس کو انفرادی طور پہ بھی دیکھے، کیونکہ آپ جب کسی ایک روم میں بیٹھے ہوتے ہیں، آپ 10-15 اسٹوڈنٹس وہاں بیٹھے ہیں، آپ کو پتہ چلتا ہے کوئی کیسے بیٹھا ہے۔ مثلا میں دیکھتی ہوں کبھی لوگ بیٹھنے میں اتنے کیجوئل انداز میں بیٹھتے ہیں کہ لگتا ہی نہیں یہ علم کی محفل میں، بس ٹیک لگا کے بیٹھ جاتے ہیں، بس ٹکر ٹکر استاد کو دیکھنے لگتے ہیں، بس ہاتھ باندھ کے جیسے نماز میں سینے پہ ہاتھ باندھتے ہیں تو یوں دیکھنے لگتے ہیں، اچھا بس آنکھوں میں آنکھیں ڈالتے ہیں، پھر بعض لوگ جائیں کرسی پہ پاؤں رکھ لیتے ہیں ٹیڑھے میڑھے۔ علم کی محفل کا ایک اپنا ادب ہے، یقیناً استاد کا ادب علم کا ادب ہی ہے، لیکن بعض لوگوں میں یہ چیزیں نہیں ہوتی تو یہ بتانی چاہیے اور اس کو سمجھنا چاہیے۔ بینگ اے اسٹوڈنٹ بھی ہمیں یہ چیز پتہ ہونی چاہیے کہ ہمارے اندر یہ کمی ہے۔ پھر بعض لوگ اتنی اونچی بولتے ہیں، بس اتنی تیز بولتے ہیں، اپنی برائیاں خود نہیں پتہ چلتی، دوسروں کو زیادہ پتہ چلتی ہیں، لیکن جب انسان خود اپنی باتوں کو خود محسوس کرنا شروع کر دیتا ہے تو فائدہ ہوتا ہے۔ تو استاد کا یہ فرض ہے لوگوں کو بتائیں، اگر کوئی بات ٹھیک طرح نہیں کرتا اس کی اصلاح کرے، تاکہ وہ کل کہیں اور جا کے بات کرے تو لوگ تو اس کو اس کے استاد سے، اس کے شاگرد سے نام سے پہچانیں گے نا کہ یہ فلاں کا اس شاگرد ہے۔ تو بہرحال سکھانا چاہیے، بتانا چاہیے، اور لیکن اچھے اور پیار کے انداز میں، اور جو پیار سے مان جائے پھر اس کو غصے سے نہیں دکھانا، غصہ نہیں ان پہ کرنا، ٹھیک ہے۔ پھر اگلی بات ہے طالب علموں کو نرمی سے سمجھائے، سافٹلی۔ معلم یعنی استاد کو چاہیے کہ علم کے لیے آسان طریقہ اختیار کرے، اور بات سمجھانے میں شفقت کا انداز اختیار کرے، خاص طور پر جب اسٹوڈنٹس اپنی علم کی طلب और हुस्न अदब की वजह से इसका अहल भी हो। यानी कुछ स्टूडेंट्स वाकई डिज़र्व करते हैं कि उनके साथ इंसान बहुत ही मोहब्बत करे, क्योंकि एक तो उनमें इल्म की तलब बहुत होती है, बहुत ईगर टू लर्न होते हैं, वक्त से पहले आते हैं, हर चीज़ के लिए ज़हनी तौर पर तैयार होते हैं, फुली इक्विप्ड होते हैं, सारी बुक्स उनके पास होती हैं, पेंसिल, रबड़, शार्पनर, हाइलाइटर सब लेके बैठते हैं, पता चलता है कि ये ईगर टू लर्न है, जो बात कही जाती है उसको फॉलो करते हैं। और कुछ फिर मैनर्स भी बहुत अच्छे होते हैं, बात करते हैं तो इतने एटिकेटेडली करते हैं कि जैसे हर वक्त एक माजरत का अंदाज़ हो। क्योंकि देखिए कि उस्ताद चाहे बड़ा हो या छोटा हो, उसका एक अदब होता है। अगर हम उस्ताद से बेतकल्लुफ़ होके और उससे इसी तरह बात करने लगें जैसे अपने दोस्तों से करते हैं, तो आप उससे पूरा फ़ायदा नहीं उठाएंगे, आप उसकी बहुत सारी बातों को सीरियस नहीं लेंगे। क्यों? आप सोचेंगे देखना हंस के दिखा दूँगी, देखना ये सबक याद करने का पूछेंगे, ये बताएं पूछेंगे अच्छा काम किया है तो आगे से हंस दूँगी, इन्होंने क्या कहना है। ठीक है, उस्ताद कुछ नहीं कहते और वाकई मुरव्वत होती है तबीयत में, कुछ नहीं कहते, लेकिन नुकसान आप अपने आप को ख़ुद होता है। एक दफ़ा अगर इंसान किसी को वाकई अपना एक रहनुमा मान लेता है ना, रूहानी रहनुमा जिसको कह लें, स्पिरिचुअल लीडर, तो फिर उसको वाकई उसको उसकी रिस्पेक्ट देनी चाहिए ताकि वो आपको मज़ीद अपना कुछ दे सके। और ये सब कुछ नरमी के साथ हो, प्यार के साथ हो। तालिब इल्मों को फ़वाइद की तलब और नादिर और उम्दा मुबाहिस के याद करने पर आमादा और राग़िब क्या करें। इसको आसान लफ्ज़ों में हम कैसे देखेंगे कि स्टूडेंट्स को जो भी बातें वहाँ हुई, जिसमें से अपने अमल की बातें हैं वो, या जो मज़मून था उसको याद करने की रग़बत दिलाए, मोटिवेट करे कि इसको तुमने ऐसे करना है और वैसे करना है, और इसकी रग़बत भी दे। अगर वो बासलाहियत हो और कोई इल्मी बात पूछे तो मना ना करें, वरना इसके दिल में नफ़रत और वहशत पैदा होगी। यानी कुछ स्टूडेंट्स बड़े शार्प होते हैं, अब वो कोई ऐसी बात पूछ लेते हैं जो अभी नहीं भी बताने की होती या आगे कहीं आने वाली है, लेकिन अच्छी बात यह कि उसके पूछने पे बता दी जाए ताकि उसको ये यकीन हो कि मैं अपने लेवल से नीचे की क्लास में नहीं बैठा हुआ, और अगर मैंने पूछा तो मुझे बता दिया। और बाज़ दफ़ा कुछ अच्छे स्टूडेंट्स होते हैं फिर वो बाज़ दफ़ा टीचर्स के लिए हेल्पर भी बन जाते हैं, लेकिन कोई हेल्पर अगर अपना इल्म छोड़ के और हेल्प करने लग जाए तो भी ठीक नहीं होगा। तो बहरहाल आपस में मोहब्बत, शफकत और एक नरमी का अंदाज़ हमेशा होना चाहिए। अलबत्ता ना अहल के सामने इल्मी किस्म की बात ना करें। बाज़ लोग बस बेचारे कमज़ोर जहन के होते हैं, तो फिर उनके सामने उन्हीं के लेवल की बात करें, क्योंकि इससे इसका जहन इंतशार का शिकार होगा, यानी उसका स्कैटर्ड हो जाएगा माइंड, बात उसके माइंड से बड़ी है वो अब्जॉर्ब नहीं कर सकता। जैसे बच्चे के सामने आप बड़ी बड़ी बातें करने लगे तो बच्चा अनकंफर्टेबल फील करेगा, इसी तरह किसी बड़े को बच्चों के तरीके से राइम सूरत में पढ़ाएं, गा गा के पढ़ाने लगें तो वो एक अननेचुरल सा वे लगेगा ना, आर्टिफिशियलनेस होगी, तो ऐसा नहीं करना चाहिए। अगर ऐसा स्टूडेंट कोई इल्मी बात पूछे तो इसको ना बताए, बल्कि उसको इस चीज़ का एहसास दिलाए कि इससे फ़ायदे की बजाय नुकसान हो सकता है, और मेरा ये ना बताना शफकत और मेहरबानी की वजह से है, बुखल की वजह से नहीं है। फिर इसको ज़्यादा से ज़्यादा मेहनत करने की रग़बत दिलाए ताकि वो इस काबिल हो सके। कुरान हकीम की आयत में जो रब्बानी का ज़िक्र आता है, इसकी तफसीर एक कॉल के मुताबिक क्या है कि रब्बानी वो लोग हैं जो इल्म की तरबियत इल्म की बड़ी बातों से पहले छोटी बातों से करते हैं। यानी ग्रेजुअली पहले छोटी छोटी बातें सीख लेते हैं फिर बड़ी बातें सीखते हैं। कितनी अच्छी बात है ना ये भी, कि इल्म एकदम नहीं आता, उसमें टाइम लगता है और उसके लिए कोशिश करनी चाहिए। अब ये सारी बातों को अगर हम जमा करें तो वाकई से ये अंदाज़ा बहुत अच्छी तरह लगाया जा सकता है कि इल्म देने और लेने का काम कोई मैकेनिकल काम नहीं है, मशीनों का काम नहीं है। या आप इंसानों से बात करते हैं और इंसान जज्बात भी रखते हैं, उनको गर्मी भी लगती है, उनको सर्दी भी लगती है, भूख प्यास भी लगती है, उनको गुस्सा भी आता है, उनको कोई बात हर्ट भी कर सकती है, वो खुश भी हो सकते हैं। तो अगर एक ही रटे रटाए तरीके से आप दीन की तालीम देने लगते हैं तो उससे बाज़ दफ़ा फिर लोग ऑफेंड भी होने लगते हैं कि हमें क्या समझा हुआ है। फिर जहाँ एक जो बात हुई उस पर भी बात करूँगी कि अपने लिए जो पसंद करता है वो उसके लिए भी करे। बाज़ दफ़ा स्टूडेंट्स पे कुछ इस किस्म की बातें लाद दी जाती हैं कि जो लगता है कि भाई इनको तो करना ही है, अब इन्होंने दाखला लिया है तो इनको करना ही पड़ेगा वरना घरों में बैठें, राइट। ये भी रूडनेस होती है, ये तकब्बुर है, किब्र है। ठीक है, स्टूडेंट्स तो हमेशा ही रिलैक्सेशन चाहते हैं, लेकिन उस्ताद बेहतर समझता है कि उसके लिए क्या चीज़ बेहतर है क्या चीज़ नहीं। स्टूडेंट्स के अंदर भी इतना ज़र्फ़ होना चाहिए कि उस्ताद को अपना दुश्मन ना समझे। मसलन अगर वो कह दे अच्छा भी आपका टेस्ट है, तो कह नहीं भाई टेस्ट क्यों है, इसलिए कि टेस्ट है, आपको फ़ायदा होगा, आपको पता चल जाएगा कि आपने क्या सीखा है। तो प्यार से मोहब्बत से बड़ी बड़ी चीज़ों को उनके लिए छोटा करता जाए, ना कि उसके ऊपर हो बस करना है, नोवा कोई ना पूछे, कोई सवाल की गुंजाइश नहीं, जो कह दिया इसको मानना पड़ेगा। तो ये सारी चीज़ें फिर इंसान को बस दफ़ा दूसरों की नज़रों में कम फहम करार देती हैं। फिर छठा पॉइंट है कि स्टूडेंट्स को समझाने की हर मुमकिन कोशिश करें। पीछे हमने देखा कि अच्छा उस्ताद कौन है जो आसान बात करे, ये नहीं कहा कि अच्छा उस्ताद वो है जो बड़ी बड़ी बातें करे, मुश्किल बातें करे, ज़्यादा अरबी पढ़े ताकि उसका रोब आए, या ज़्यादा कुरान उनको पढ़ के सुनाए ताकि लोग के वाह इसको कितना याद है, इंटेलेक्चुअल किस्म की बातें करें, ज़्यादा इंग्लिश बोले बीच में, ज़्यादा साइंटिफिक बातें करें, नहीं वो बात करें जो उसको समझ आ रही है। एक घरेलू खातून है उसके साथ वैसी बात करें, स्टूडेंट है तो स्टूडेंट के लेवल पर आएँ, डॉक्टर है तो उसके लेवल पर आएँ, ताकि लोग फिर बैड फील ना करें और बीच में एक ऐसा बैरियर ना आ जाए कि अगला बंदा ये सोच ले कि ये बात तो मेरे समझने की है ही नहीं है। ठीक है, तो स्टूडेंट्स को समझाने की कैसे कोशिश करें, हर मुमकिन कोशिश कि उसको बात समझ में आ जाए, इतनी ज़्यादा भी ना बात करें कि उसका जहन उसको बर्दाश्त ही ना कर सके, यानी बहुत ज़्यादा डिटेल्स भी ना दे और इतनी कम भी ना दे कि उसका जहन कहे कि अच्छा अभी सबक में तो कुछ आया ही नहीं, लिखूँ क्या, याद क्या करूँ। यानी स्टूडेंट्स के लेवल के मुताबिक कभी कभी डेप्थ में जाए, इस इतनी डेप्थ में जिससे उसको फ़ायदा हो, लेकिन फिर उसके अंदर बारीकियों में चला जाए। मिसाल दूंगी, जैसे कुरान पाक की तफसीर है ना, तो लेट सी अगर मिसाल है कि चोर का हाथ काटा जाए, चोरनी का हाथ काटा जाए, अब ये एक हुक्म है ना, तो अब इसकी थोड़ी बता दे कैसे होगा, क्या होगा, हुक्म कैसे है, कौन काटे, कैसे हो, ये चीज़ें तो स्टूडेंट्स को फ़ायदा देती हैं। लेकिन अगर बीच में फिर ऐसी इख्तलाफी बातें कर दे, एक इमाम कहते हैं काटो, दूसरा कहता है यहाँ से काटो, तीसरा कहता है बाजू से काटो, चौथा कैसे ऐसा, फिर पाँचवा कहता है ये करो, इस तरह की बातें ना करे कि जो आम दर्जे का स्टूडेंट है कि उसका जहन ही भटक जाए, वो किसी और ही तरफ सोचने लग जाए, अच्छा ये आपस में इतना इख्तलाफ क्यों करते थे, वो चोर के हाथ काटने के बजाय उसका सोच कहीं और चली जाए। यानी एक समझदार उस्ताद वो होता है कि इतनी बात बताए कि जिससे स्टूडेंट उसी बात पर रहे, किसी दूसरी बात में ना चला जाए। ठीक है, ये तो उसके इखलास की अलामत है कि किसी एक टॉपिक पर बात होती है तो उसकी सारी बारीकियाँ बताएँ, अंदर तक जाए, ताकि इनके अंदर समझ पैदा हो, कोई चीज़ इनको ऐसी ना लगे कि जो समझ न सकें। लेकिन इसका अंदर इतनी ज़्यादा फिर कंट्रोवर्सी ना हो जाए कि वो बंदा अपने आप को मजबूर समझे। बस मैंने देखा कि जैसे आम लोग हदीस की बुक से इस्तफादा नहीं ले सकते ज़्यादा, क्यों, कि उसमें मिसाल दूंगी ना कि जैसे कुरान पाक की कोई भी आयत है तो उसकी तफसीर है, फिर उन्होंने उसमें सारी राय लिखी होती हैं। मुझे अच्छी तरह याद है कि जब ख़ुद से बुक्स बंदा पढ़ता है कभी तो वो उलझने लगता है, सही बुखारी अगर आप ख़ुद पढ़ें तो आप किसी नतीजे पे पहुंच ही नहीं पाते कि अब इसमें से सही बात कौन सी है, क्योंकि एक हदीस फेवर में है तो दूसरी उसको कंडेम कर रही है, तीसरी फेवर में, चौथी फेवर। अब ये उलमा का काम होता है कि वो उसमें से एक एक्सट्रैक्ट निकाल के और लोगों को बताएँ, ज़ाहिर है कि हदीस की रोशनी में बताया जाएगा और हदीस से निकाला जाएगा, लेकिन बहुत ज़्यादा ऐसी बातें बाज़ दफ़ा नए लोगों को उलझा देती हैं। तो इसके लिए देखा जाएगा कि स्टूडेंट किस लेवल का है, स्टूडेंट की ज़हनी सतह का हर लम्हा लिहाज रखे, उनका लेवल क्या है, आईक्यू लेवल क्या है, ज़रूरत के तहत अपनी बात की वजाहत करे और मुकर्रर ज़िक्र करे, यानी दोहराए, मुकर्रर कहते हैं दोबारा, कुरान पाक में आता है ना वला लना करतन फना तबर रहो कमा तबर रहो मन्ना, तो दोबारा आना। तो मुकर्रर, ये शेरों के जवाब में भी आपने सुना होगा मुशायरों में, लोग कहते हैं मुकर्रर मुकर्रर, उसका क्या मतलब होता है कि ये बात दोबारा बताएं, काफ से है काफ से नहीं, तो इसको दोहरा दे, जो बात कही उसको मिसाल दे दे। ये बड़ा खूबसूरत असलूब होता है कि अपनी बात को मिसाल से समझाना, क्योंकि मिसाल जितनी जल्दी दिमाग में घुसती है उतनी जल्दी قانون ضابطے اور ایکویشنز نہیں جاتی، تو مثالی انداز بہت ہی بے مثال ہوتا ہے. اور دلائل ذکر کرے، ریزنز بتائے، اچھا یہ نہیں کرنا، کیوں نہیں کرنا، نمبر ایک، نمبر دو، نمبر تین، دلائل دے، اس کی ریزننگ کرے. یہ نہ کہے بس میں نے کہہ دیا تو بس اس لیے، نہیں، یہ کوئی بات نہیں ہے. اور مسئلے کے اصل ماخذ کا بھی ذکر کرے، یہ نہیں مسئلہ کسی نے پوچھا بتا دیا، وہ کہاں سے پک ہوا ہے، اس کی دلیل کیا ہے، کس آیت سے ایکسٹریکٹ کیا ہے، کس حدیث سے کیا ہے، یہ بھی بتائے. اور اس کے اسرار و حکم، یعنی اس کے اندر چھپی ہوئی باتیں کیا ہیں، حکم حکمت سے ہیں، اسرار چھپی ہوئی چیزیں، یعنی اس کے اندر کیا باتیں جو ہمیں ظاہر نہیں ہو رہی، پھر حکمتیں کیا ہیں، پھر اس کے سبب یعنی اس کی ریزنز کیا ہیں، علل علت سے یعنی اس کے ویک پوائنٹس کیا ہیں. اس میں بھی کوئی حرج نہیں، یہ بھی بتائے. استاد کو چاہیے کہ اپنی عبارت صاف اور شستہ لائے، یعنی بالکل صاف ایسی بات کرے کہ سننے والا اس کے ایکسنٹ سے بھی سیکھے، نہ کہ یہ اس کو لگے کہ اس کی بات وہ سمجھ نہیں پایا. اور اس میں کسی عالم کی شان میں نقص وغیرہ نہ کرے، تنخیص یعنی اس کے درجے کو کم کرنا ناقصہ سے، یعنی یہ نہ کرے کہ بھائی کسی دوسرے عالم کی بات کو کنڈیم کرے یا اس کا مذاق اڑائے. اگر کسی اسٹوڈنٹ کو کسی حکم یا کسی تخریج کہتے ہیں اخذ کرنا، جیسے مسئلے اخذ کرنا، ہم کہتے ہیں نا اس رکوع سے ہم نے یہ یہ باتیں سیکھیں، تو یہ جو آپ کو عمل کی باتیں لکھائی جاتی ہیں نا، یہ اصل میں تخریج ہوتی ہے کہ اس میں سے ہم نے کیا نکلا، خراجہ سے نکلنا نا، یا نقل میں، نقل ہوتا ہے روایت کو بیان کرنا، جیسے میں پڑھ رہی ہوں تو میں اس چیز کو نقل کر رہی ہوں آپ کے لیے. کوئی شبہ یا وہم ہو تو نصیحت کے انداز میں خوبصورت طریقے سے اس کی وضاحت کرے، اور اس مسئلے سے ملتے جلتے اور مناسب دوسرے مسائل کا بھی ذکر کرے، اور دونوں کے احکام کے اصل ماخذ اور ان میں فرق کو بھی واضح کرے. یہ بھی اہم بات ہے کہ جب بھی کوئی بات کی جائے تو اس کے اندر یہ چیز دیکھی جائے کہ اس سے ملتی جلتی باتیں وہ بھی بتائی جائیں، وضاحت کی جائے، کہیں ڈاؤٹس ہے تو خود ہی بتا دے کہ اس کے بظاہر دیکھنے میں یہ ڈاؤٹ لگ رہا ہے لیکن اس میں ایسا نہیں اور ویسا، کھول کے بات کرے، نہ بہت ڈھکا چھپا رہے، نہ بہت بات کو پھیلا دے، لیکن ڈیپتھ میں جا کے پڑھانا کسی بھی استاد کے مخلص ہونے کی علامت ہوتی ہے. اس کو مزید باتیں بتا دے، اس کو پتہ ہے کہ یہ مجھ سے سیکھنا چاہتے ہیں، میں ان کو زیادہ سے زیادہ دے دوں. اور دونوں کے احکام کے اصل ماخذ کہتے ہیں سورس کو، اور ان میں فرق یعنی ان کے ڈفرینس کو بھی ظاہر کرے، واضح کرے. اگر دوران فہم دیتے ہوئے، فہمائش فہم سے یعنی کسی بات کو سکھاتے ہوئے، الیبوریٹ کرتے ہوئے قابل حیا لفظ ذکر کرنے کی ضرورت ہو اور صریح انداز میں ذکر کیے بغیر مسئلہ واضح نہ ہوتا ہو تو صراحتاً یعنی واضح طور پہ ذکر کرنے میں کوئی حرج نہیں ہے، لیکن اگر اشارتاً ذکر کرنے سے مقصد حاصل ہو جائے اور مطلب واضح ہو جائے تو پھر کھل کر بیان نہ کرے بلکہ اشارتاً ذکر کرے. اسی طرح اگر سبق کی مجلس میں کوئی ایسا شخص موجود ہو جس کی موجودگی میں اس مسئلے کا ذکر حیا وغیرہ کے سبب نامناسب ہو تو کھل کے بتانے کی بجائے اشارتاً بات بتائے. یعنی بعض مسئلے ایسے ہوتے ہیں قرآن پاک میں کہ جن کو واضح کرنا لازمی ہوتا ہے، کھل کے نہیں بتائے انسان تو بات سمجھ نہیں آتی. مثلا حدیث ہے اور اس میں لفظ ہی ایسے لکھے ہوئے، نہ آپ چینج کر سکتے ہیں تو آپ کیا کریں، پھر بتا دیں. انداز بڑا سوبر ہونا چاہیے. بعض دفعہ لوگ اس طرح کے نجی مسائل پہ بات کرتے ہیں تو ساتھ اپنی بھی ہنسی نکل رہی ہوتی ہے اور دوسروں کی بھی. یہ بہت ہی زیادہ بے ادبی کی بات ہے، خاص طور پہ احادیث کے معاملے میں. اس وقت بالکل فیس کو ایک سیریس کرے، بالکل سمائل نہ ہو، کہ ایسا فیس بنائے کہ لوگ اسے سوال نہ کر سکے اس کے اوپر، اور بالکل کلیئرلی اس بات کو کر دے. کسی کو نہیں سمجھ آئے گا تو وہ خود سمجھ جائے گا، لیکن اگر کچھ باتوں میں ویسے ہی سمجھ آ رہی ہے اشارے میں تو دے دیں. مثال اس کی آپ کو دوں گی، شاید بات واضح ہو. جیسے قرآن پاک میں آتا ہے نا کہ یا ایھا الذین آمنوا لا تقربوا الصلاۃ وانتم سکارا، پھر اس کے اندر آگے آتا ہے نا کہ وضو کرو حتیٰ کہ لامستم النساء، جب کہ تم نے عورتوں کو لمس کیا ہو، چھونا. اب لمس ویسے تو صرف ٹچ کرنے کو کہتے ہیں، لیکن یہاں اشارہ ہے جمع کی طرف، کنایا بولتے ہیں اس کو اشارتاً. اب اللہ تعالیٰ نے جہاں بھی ایسے نجی معاملات کی بات کی ہے تو عموماً ڈھکے چھپے لفظ بولے ہیں، تو لہٰذا بات کھولنے میں تو بتائی جائے گی کہ لمس یہاں صرف یہ نہیں مراد کہ اگر کوئی مرد صرف टच कर लेता है हाथ को या किसी तरह यानी किसी भी हिस्से को हाथ लग जाता है तो वज़ू टूटता है, बल्कि इससे फिर असल फेल मुराद है। खोलना पड़े तो खोल दे, लेकिन जहाँ ज़रूरत नहीं है उसके बगैर गुजारा हो रहा है तो फिर उससे अवॉइड करें। बाज़ दफ़ा महफिल में बच्चे होते हैं, अब बहुत छोटे बच्चे हैं उनकी तो खैर होती है, उनको इतनी समझ नहीं आती, लेकिन कुछ बच्चे समझदार होते हैं, फिर उसमें बात करें तो थोड़ी सी ढकी छुपी बात करें। इसी तरह कहीं कोई लड़के भी हो सकते हैं, कोई पीछे भी बैठा सुन रहा है या कोई मर्द है, तो फिर उसमें बात बड़ी महज़ब अंदाज में करें। और सुनने वालों को भी इसमें थोड़ी सी खुदा खौफी करनी चाहिए कि कोई बात जो फौरन नहीं समझ आई और उस वक्त पूछनी मुनासिब नहीं है तो उसको फिर बात के लिए रख ले। हो सकता है कोई बात करें और लोग ना समझें, तो फिर उस्ताद से अकेले में पूछा जा सकता है कि उस दिन ये जो बात आपने की थी ये मुझे समझ नहीं आई या इसका क्या मतलब है। और इसीलिए कहते हैं कि इल्म के लिए सब्र की बड़ी ज़रूरत होती है, सब्र के बगैर इल्म नहीं आता, तो कोई बात नहीं आती। बाज़ दफ़ा मैंने देखा यंग्स में ये बात बड़ी है कि बोल्ड होते हैं, कोई बात बोली नहीं समझी तो फौरन पूछने लगते हैं इसका क्या मतलब है। तो बाज़ बातें पूछे बगैर भी आगे बढ़ जाना चाहिए ताकि बाद में ख़ुद ही समझ आ जाएंगी। कुछ बातें ऐसी होती है जिसकी ज़रूरत ही नहीं होती ज़्यादा खोलने की, बस अगर छोटी बच्चियों की कोई क्लास है और उसमें आप कोई ऐसे मसाइल पढ़ा रहे हैं जैसे सूरह बकरा है, इसमें आप ऐसे मामलात हैं कि जिसमें निकाह और उससे मुतल्लिकात बातें, आपको लगता है कि अभी ये बच्चियाँ टू यंग हैं और इनको भी इसकी ज़रूरत नहीं है, तो फिर गोल मोल बात करके आगे निकल जाइए। लेकिन अगर आपको कोई ऐसी क्लास है जहाँ मिसाल है कि बिल्कुल ऐसी लड़कियाँ जो शादी के काबिल हैं या न्यूली मैरिड हैं या इंगेज्ड हैं, तो वहाँ थोड़ी सी बात खोल के करनी पड़े तो खोल के भी करते हैं। लेकिन मकसद हर जगह यही हो कि फ़ायदा हो, ना कि कोई और मकसद हो उस बात के करने का। फिर अगला अदब क्या है कि स्टूडेंट्स का इम्तिहान लेता रहे। इसी से तो पता चलता है कि उस्ताद ने आपको ठीक पढ़ाया भी है कि नहीं, क्योंकि अगर उस्ताद ने कोई गलती की है तो फिर वो तो सबके अंदर होगी। तो टेस्ट असल में स्टूडेंट्स का नहीं उस्ताद का होता है कि उसने गलत तो नहीं पढ़ा दिया। तो ये इम्तिहान लेना भी एक उस्ताद की मेहरबानी होती है। अगर उस्ताद इम्तिहान ना लें तो हम में से कोई भी अगले दर्जे पे ना जाए और उसको पता भी ना चले कि मैंने गलती की है कि नहीं, और दुनिया में ना पता चले तो पता चले लेकिन आखिरत के हिसाब से तो फिर पता चल ही जाएगा ना। जब उस्ताद सबक से फारिग हो जाए तो स्टूडेंट से इनकी ज़हनी आजमाइश और इनके फहम और ज़ब्त को आजमाने के लिए इस सबक से मुतल्लिक मसाइल पूछने में कोई हरज नहीं। यानी कितना सुना है, फोकस थे कि नहीं, बात ऐसे तो नहीं बैठे हुए थे इधर से उधर, तो ये चीज़ बहुत ही फ़ायदेमंद है। जैसे एंड पे क्विज़ कर लिया जाए छोटा सा, जिससे पता चले कि इन्होंने बात को पूरी तवज्जो से सुना है कि नहीं सुना। फिर जो तालिब इल्म दुरुस्त जवाब दे, इससे अपने फहम को मजबूत करने का सबूत दे, इसकी तारीफ़ करे, और जो दुरुस्त जवाब ना दे इसके साथ हमदर्दी और लुत्फ़ से पेश आए और इसको दोबारा सबक समझा दे। ये ना करे तुम्हें तो समझ नहीं आता, तुम तो कौन ज़हन हो, सोच क्या रहे थे, कर क्या रहे थे, नहीं आया तो नहीं आया, बता दो फिर, ये कौन सी इतनी बड़ी बात है, कोई जीने मरने की बातें तो नहीं, हर एक को हर बात नहीं समझ आती। तो बहुत नरमी, बड़ी प्यार से बात करे कि बंदे उस स्टूडेंट्स के दिल में बात चली जाए, उसको ये फीलिंग ना आए कि अच्छा देखो अगर मैंने गलत बता दिया तो लोग मेरा मजाक उड़ाएंगे या मुझे डांट पड़ेगी। इतना कॉन्फिडेंस दे उस्ताद कि शागिर्द अगर गलत बात भी कर रहा है तो बड़े यकीन से करे, क्योंकि उसको यकीन है कि अगर मैंने गलत भी कहा तो मेरी इंसल्ट नहीं की जाएगी। सबक से फारिग होने के बाद इस सवाल व जवाब का मकसद और उसकी वजह ये है कि स्टूडेंट वक्त की तंगी या साथियों से शर्माने या देर के खौफ से ये नहीं कह पाता कि उसे सबक समझ नहीं आया। जी ये बड़ा अहम असूल है कि जब आप सबक पढ़ा लें बीच में ना रोक लोगों को रखें कि वो आपको बार बार डिस्टर्ब करें, लेकिन एंड पे क्वेश्चन आंसर सेशन ज़रूरी है, ये बहुत ही अहम होता है। लोग जो हैं वो इल्म सीखने से ज़्यादा सवाल जवाब करने के शौकीन होते हैं। अमूमन देखिए क्वेश्चन आंसर सेशन होता है तो लोग बड़े एक्साइटेड भी होते हैं, शौक से आते हैं, लेकिन लेक्चर की बात लोग परेशान होते हैं। इसलिए कहीं आप फ्लायर भी अगर बनाएं ना तो उस पर ये ज़रूर डालें कि क्वेश्चन आंसर सेशन होगा, फिर आप देखिए लोग कितनी खुशी से आते हैं, क्योंकि लोग सवाल करना हमेशा पसंद करते हैं। तो अच्छा उस्ताद कौन होता है जो लेक्चर के बाद लोगों को मौका दे कि वो सुने हुए में से फिर सवाल कर लें ताकि वक्त पे लेसन पूरा हो जाए اور بعد میں بھی ہر ایک اپنی تسلی کر لے اور جن کو جانا ہے وہ چلے جائیں. اگر بیچ میں ایک سوال شروع ہو جاتا ہے پھر بیچ میں آپ دیکھیے کہ کچھ کو تو وہ سوال نہیں تھا, وہ بور ہوتے ہیں اور ان کو فیلنگ ہوتی ہیں کہ ہمارا لیسن آگے جائے گا, تو بیچ میں ٹوکنے روکنے کی بجائے اینڈ پہ سوال کیے جائیں. اسی وجہ سے بعض علماء یہ کہتے ہیں کہ استاد کو اسی صورت میں حل فہمتا, کیا آپ کو سبق سمجھ آ گیا, کہنا چاہیے جب اسے اطمینان ہو کہ طالب علم جواب میں نام یعنی جی ہاں یس کہے گا. لیکن اگر وہ سمجھتا ہو کہ طالب علم حیا وغیرہ کے سبب جھوٹ بول دے گا تو پھر نہ پوچھے, اس لیے کہ ایسی صورت میں ممکن ہے کہ وہ یس میں جواب دے کر جھوٹ بولنے میں یعنی جھوٹ بول دے, جیسا کہ اس سے پہلے اس کے اسباب ہم دیکھ چکے ہیں. اگر ایسی صورت میں استاد نے اپنے طالب علم سے پوچھ لیا کہ کیا تمہیں سبق سمجھ آیا ہے اور وہ یس میں جواب دے تو اس کے بعد اس کے سامنے مسائل ذکر نہ کرے. یعنی یہ بھی اہم نقطہ تھا کہ اسٹوڈنٹس کو جب پوری بات سمجھ آ جائے پھر پوچھے کہ یو انڈرسٹینڈ, کیا آپ کو سبق سمجھ آ گیا. اگر نہیں آیا کوئی تو پھر وہ جھوٹا ہاں نہ کر دے بلکہ کہہ دے نہیں آیا, سوری, پارڈن, رائنا, ایکسکیوز می, کوئی بھی لفظ بولا جا سکتا ہے نا. لیکن جب پوری بات سمجھ آ جائے پھر ہو. اچھا, حل فہمتا مذکر کے لیے اور حل فہمتی عورت کے لیے, کیا تمہیں سمجھ آ گیا. تھوڑی سی عربی بھی یاد کرنی شروع کریں تاکہ ایک دوسرے سے عربی میں بات کرنا سیکھ سکے. ہاں, البتہ اگر طالب علم اس کا خواہش مند ہو اور اس کا حال اس کے دائی یعنی اس کے بلانے والے جیسے غلط جواب دینے سے اس پر شرمندگی کے اثار نمایاں ہو تو دوبارہ مسئلہ بتانے میں کوئی حرج نہیں. یعنی بعض دفعہ اسٹوڈنٹس کو پہلی دفعہ بات سمجھ نہیں آتی تو پھر وہ غلط جواب نہیں دینا چاہتے تو پھر آپ دوبارہ بتا دیں, اچھا چلے میں ہی ریپیٹ کر دیتی ہوں, یہ تھا یہ تھا یہ تھا, لائک دس. شیخ کے لیے مناسب ہے کہ وہ اپنے طلباء کو سبق کے تکرار کا امر کرے, یعنی سبق کو دہراؤ, جو پڑھا ہے اس کو گھر سے جا کے دوبارہ پڑھنا, گھر میں جا کے دوبارہ پڑھنا, تاکہ ان کے اذہان, اذہان جمع ہے ذہن کی, مائنڈس, اور افہام فہم کی جمع ہے یعنی انڈرسٹینڈنگ, ان کے مائنڈ اور ان کی انڈرسٹینڈنگ میں تمام سبق اچھی طرح جم جائیں, مضبوط ہو جائیں. نیز اس طرح ان کی فکری صلاحیتیں اجاگر ہوں یعنی نمایاں ہوں, پرومیننٹ ہوں, اور شوق تحقیق ابھرے گا, ریسرچ کرے گا وہ. ٹھیک ہے, تو یہ خوبصورت سی باتیں ہیں, اگر واقعی زندگی میں آ جاتی ہیں تو سیکھنے سکھانے کا عمل بڑا دلچسپ ہو جاتا ہے. ہمارے یہاں بعض اوقات سیکھنے سکھانے کے سبق کو اتنا بورنگ کر دیا جاتا ہے اور ایک سیٹ اسکیل پہ چل رہے ہیں, ادھر سے ادھر نہیں ہو سکتے, اور سارا فوکس ہے کتاب کو ختم کرنے میں اور کورس کو ختم کرنے میں اور قرآن کو ختم کرنے میں. قرآن ختم کرتے اسٹوڈنٹس یہ سوچ لیتے ہیں کہ چلو الحمدللہ ہم تو فارغ البال ہو گئے, ذمہ داری تھی پوری ہو گئی, وہ بلکہ تکبر بھی آنے لگتا ہے کہ اب تو پڑھے لکھے ہیں, لیکن جو کمی رہ گئی وہ دوبارہ نہیں ملے گی. اس لیے اچھے استاد کی علامت کیا ہے کہ وہ کم از کم اس حد تک بات پوری سکھا دے کہ جس کے بعد اگر اسٹوڈنٹ کو دوبارہ موقع نہیں بھی ملتا تو وہ باقی ساری چیزوں میں اپنے ذہن کو کلیئر کر سکے. ہم یہیں پہ رکیں گے. ٹھیک ہے جی. سبحانک اللہم وبحمدک اشہد ان لا الہ الا انت استغفرک و اتوب الیک.